आज धेरै विश्वासीहरूले क्रिस्चियन जीवन भनेको ख्रिस्ट र आफू बीचको मात्रै एउटा सम्बन्धलाई उनीहरूले सोच्दछ र अरू ख्रिस्टका चेलाहरू या त अरू मण्डलीका विश्वासीहरूसँगको सम्बन्धलाई उनीहरूले त्यति वास्ता ठान्दैन र विशेष गरी त्यो स्थानीय चर्चका विश्वासी अर्थात् एउटै करारमा रहेका विश्वासीहरूसँग सम्बन्धमा रहने कुरालाई उनीहरूले व्यवस्था गरेको हामी धेरै पाउँदछौँ। तर हामीलाई बाइबलले यो सिकाउँदछ कि हरेक उद्धार गरिएका मानिसहरूले सबै बेफाइदा र व्यर्थका कुराहरूलाई त्याग्दै एक स्थानीय चर्चमा एक अर्कासँग सम्बन्धमा रहेर एक फलदायीको जीवन अर्थात् असल काममा लागिरहनको निम्ति र जवाफदेहितामा रहनको निम्ति हामीलाई बताउँदछ। र जब हामी नयाँ करारमा हेर्छौँ भने यसको प्रशस्तै अभ्यासहरू भएको हामी पाउँदछौँ। यस कारण आज हामी यही कुरालाई तितस तिनमा भएको 9-15 हामी हेर्नेछौँ। कृपया मसँगै तितस तिनमा भएको 9-15 आफ्नो बाइबलमा निकाल्नुहोला। यो नयाँ करारमा पर्दछ। यदि मैले प्रयोग गरिरहेकै जस्तो बाइबल प्रयोग गर्दै हुनुहुन्छ भने पृष्ठ सङ्ख्या 1634 तपाईँले भेटाउनुहुनेछ। म हामी सबैजनाको निम्ति यस खण्डलाई म पाठ गरिदिनेछु। तर मूर्ख वाद विवाद वंशावली फुट र व्यवस्था सम्बन्धी झगडाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। फुट ल्याउने मानिसलाई चाहिँ एक वा दुईपल्ट चेतावनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख। यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो, त्यो आफै दोषी ठहरिएको छ। पद 12, जब अर्तिमास र तुखिकसलाई तिमी कहाँ पठाउँछु तब तिमी निकोपोलिसमा म कहाँ आउनलाई भर मगदुर चेष्टा गर, किनकि त्यहाँ नै हिउँद कटाउने मैले निश्चय गरेको छु। वकिल जेनास र अपोलोसलाई यात्रामा फर मगदुर मद्दत गरिदेऊ र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्। हाम्रा मानिसहरू असल काममा कायम रहन सिकुन् ताकि जरुरी खाँचो परिआएको खण्डमा तिनीहरूले मद्दत दिन सकुन् र तिनीहरू निष्फल नहोन्। मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन देऊ। तिमीहरू सबैजनासँग अनुग्रह रहोस्। हामी आजको यस खण्डबाट विशेष 2 कुरालाई हामी हेर्नेछौँ जुन आजको वचनको बोधा हुनेछन्। पहिलो, हामी बेफाइदा र व्यर्थका कुराहरूबाट अलग रहनुपर्छ। पद 9-11, हामी बेफाइदा र व्यर्थका कुराहरूबाट अलग रहनुपर्छ। दोस्रो, हामी असल काम मा कायम रही फलवन्त भइरहनुपर्छ। पद 12-15, हामी असल काममा कायम रही फलवन्त भइरहनुपर्छ। पद 12-15 कि हामी पावलले तितसलाई लेखेका यो पत्र कि केही महिना अगाडि हामी त्यो 3:1-8 हामीले वचन सुनिसकेका छौँ। र जब हामी यो खण्डलाई हेर्छौँ कि तितस 3:1-2 हामी हेर्छौँ भने त्यहाँका विश्वासीहरूलाई त्यहाँका शासक र अधिकारीहरूको अधीनमा रहनको निम्ति पावलले तितसलाई त्यो विश्वासीहरूलाई याद दिलाउन आज्ञा दिइरहेका हामी पाउँदछौँ। र जब हामी 3-8 हेर्छौँ भने त्यहाँ मुक्तिको सिद्धान्तबारे हामीले कसरी उदार मुक्ति पाएका छौँ भन्ने विषयमा उनले यहाँ बताएका छन्। र जब यस पत्रको अन्तिममा हामी आउँछौँ कि यहाँ पावलले कि उद्धार पाएका मानिसहरूले केही त्यहाँ त्याग्नुपर्ने कुरा, केही कुराहरूबाट अलग रहनुपर्ने कुरामा चेतावनी दिँदै र केही कुराहरूमा लागिरहनको निम्ति अर्थात् असल काममा लागिरहन र फलवन्त भइरहनको निम्ति उनले यो आज्ञा दिइरहेका छन् जुन आज हामी हेर्न गइरहेका छौँ। र हामी पहिलो बुदामा हामी छौँ कि हामी सबै बेफाइदा र व्यर्थको कुराबाट अलग रहनुपर्छ। पद 9-11 पद 9 विचार गर्नुहोस् न कि यहाँ पावलले यस पदलाई तर भन्ने शब्दबाट सुरु गरेका छन्। किनकि हामी जब पद आठमा हेर्छौँ भने कि आठको अन्तिममा के भनेको छ, परमेश्वरमा जसले परमेश्वरमा विश्वास राखेका छन् आफूलाई असल काममा कायम राख्न होसियार रहन् किनकि यी कुरा मानिसहरूको लागि उत्तम र लाभदायक छन्। पद आठमा हामी यो देख्दछौँ कि त्यहाँ केही कुरामा सुसमाचारमा लागिरहनको निम्ति पावलले त्यहाँ आग्रह गरिरहेका छन्। किन ती असल काम मानिसहरूको निम्ति उत्तम र लाभदायक छ। पद नौ, तर किनकि यसले यहाँ खण्डन गर्दैछन् अब कि केही कुराहरू त्यसभन्दा फरक छ। यहाँ हामी विशेष चारवटा कुरालाई पाउँछौँ कि ती कुराहरूबाट अलग रहनलाई ती तसाफैलाई र त्यहाँका विश्वासीहरूलाई र आज हामीहरूलाई पनि कि यी कुराहरूबाट अलग रहनलाई उनले यहाँ आज्ञा दिइरहेका छन्। यी चारवटा कुराहरू हामी हेर्नेछौँ कि हामी के देख्छौँ। पहिलो, मूर्ख वाद विवाद, वंशावली, फुट र व्यवस्था सम्बन्धी झगडाबाट अलग बस्छ र यसकै अन्तिममा यसको कारण पनि दिन्छन् किन अलग रहने, किनकि ती बेफाइदा र व्यर्थका छन्। हामीले आठ पदमा हेर्दै थियौँ कि त्यहाँ लागिरहनुपर्ने कुरा छ जुन चाहिँ उत्तम र फलदायक छ, तर अब यहाँ अलग रहनुपर्ने कुरा छ किनकि यो बेफाइदा र व्यर्थका छन्। यी चारवटा कुराहरूले विशेष गरेर झुटा शिक्षकहरूको चरित्रलाई यसले वर्णन गर्दछ। त्यसकारण यी झुटा शिक्षकहरूबाट उनीहरूको सिद्धान्त उनीहरूको शिक्षाबाट यहाँ अलग रहनको निम्ति पावलले तितसलाई आज्ञा गरिरहेको छ किनकि पावलले तितस एक अध्यायको दस भने झुटा शिक्षकहरूको बारेमा यसरी भन्दछन् किनकि उनीहरू अरूको अधीनमा नबस्ने बगवादी र छलीहरू हुन्छन् र विशेष गरी खतनावालाहरू त यस्तै हुन्छन् र उनले पहिलो तिमोथी एक अध्यायको चारमा पनि यसरी भनेका छन् कि त्यस समयका झुटा शिक्षकहरूले अनुमानका कुराहरूमा मात्रै उनीहरूले मन लगाउँथे, उनीहरूले दन्ते कथाहरू नटुङ्गिने वंशवालीहरू मात्रै उनीहरू लागिरहेका थिए जुन हामी पहिलो तिमोथी एकको चारमा पाउँछौँ र पहिलो तिमोथी छ अध्यायको तिन र चारमा हामी हेर्छौँ भने त्यहाँ पनि हामी यो पाउँछौँ कि साँचो सिद्धान्तमा नचल्ने मानिसहरू कस्ता हुन्छन् भन्ने कुरा त्यहाँ बताइदिएको छ कि यहाँ यसरी भनेको छ, यदि कसैले अरू सिद्धान्त सिकाउँछ अर्थात् साँचो सिद्धान्तभन्दा फरक सिद्धान्त सिकाउँछ र हाम्रो प्रभु येशु ख्रीष्टको उचित वचन र ईश्वर भक्ति अनुसारको शिक्षासँग सहमत हुँदैन भने त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन, त्यसले व्यर्थको वाद विवाद गर्छ र एक एक शब्द लिएर झगडा गर्न खोजि हिँड्छ। कि यो चारवटा कुराले कि झुटा शिक्षाहरूको विशेषतालाई जनाइएको छ, यी झुटा शिक्षाहरूले कि क्रेटमा भएका झुटा शिक्षाहरूले यी कुराहरूलाई लिएर उनीहरूले त्यहाँ मूर्ख वाद विवादहरू गरिरहेका हामी पाउँछौँ। त्यसकारण अब त्यहाँबाट चाहिँ उनीहरूलाई अलग रहन पावलले तितसलाई आज्ञा गरिरहेका छन्। तितस आफै मात्र होइन यहाँको चर्च र आज हामीलाई पनि यी कुराहरूबाट अलग रहन आज्ञा दिएको छ र अब हामी यो चारवटा कुरालाई विस्तृत रूपमा हेर्छौँ एक एक गरेर। त्यो समयमा उनीहरू यो मूर्ख वाद विवाद कसरी गरिरहेका थिए, यो के हो, आज हाम्रो सन्दर्भमा यो के हुन्छ भन्ने कुरालाई हामी विस्तृत हेर्छौँ। पहिलो कि मूर्ख वाद विवाद, यसलाई अङ्ग्रेजीमा फुलिस कन्ट्रोभर्सिस भनेको छ। यहाँ चाहिँ कि मूर्ख वाद विवाद, वाद विवाद भन्ने शब्द हामी धेरैजनालाई यो नयाँ शब्द हो जस्तो मलाई लाग्दैन किनकि हामी प्रायः धेरैजना हामी जवान छौँ, हामी विद्यालयमा पढेर आएका छौँ र कतिजनाले सायद विद्यालयमै वाद विवाद प्रतियोगितामा पनि सहभागी भएर आउनुभएको होला र त्यसका अनुभव त्यसका नियमहरू पनि तपाईँहरूले कतिजनालाई थाहा होला। तर पावलले यहाँ कुरा गरिरहेको यो वाद विवाद जुन विद्यालयले आयोजना गर्ने एक वाद विवाद प्रतियोगिताको यो वाद विवाद होइन, यो फरक वाद विवाद हो। यो एक मूर्खवाद विवाद हो कि यहाँ झूठा शिक्षकहरूले बाइबलले मनगढन्ते कुरा र आफ्नो कुरालाई जित्नको लागि आफ्नो तर्फबाट लगाइने उनीहरूको त्यो विचारलाई यहाँ कुरा गरिरहेको छ। त्यसबाट अलग रहन, त्यस कुराबाट अलग रहनको निम्ति उनले बताइरहेको छ, किनकि त्यस समयमा क्रेटमा भएका झुटा शिक्षकहरूले उनीहरूले यी वंशावली फुट ल्याउने कुरा र यो व्यवस्थालाई लिएर उनीहरूले वाद विवाद गरिरहेका थिए र उनीहरूले कि बाइबलीय प्रेरित शिक्षाभन्दा फरक शिक्षा दिइरहेका थिए र यसले उनीहरू त्यहाँ मूर्ख वाद विवाद निम्ताइरहेका थिए र मूर्ख वाद विवादले नै त्यहाँ चर्चमा फुट अथवा विभाजनहरू ल्याइरहेका थिए। त्यसकारण नै यहाँ पावलले तितसलाई मूर्ख वाद विवादबाट अलग रहन आज्ञा गरिरहेको छ। हामीले याद गर्नुपर्ने हुन्छ कि स्वास्थ्य वाद विवादले जहिले पनि सत्यतातिर डोर्याउँदछ, तर जब मूर्ख वाद विवाद हुन्छ त्यसले सधैँ पापतिर डोर्याउँदछ। स्वास्थ्य वाद विवादले निर्माण गर्छ भने मूर्ख वाद विवादले झगडा र घृणा निम्त्याउँदछ। त्यसकारण पावलले तिमोथीलाई पनि यसरी भनेका छन् कि दोस्रो तिमोथी 2:23 कि त्यहाँ झुटा शिक्षकहरूको बारेमा उनले कुरा गर्दा कि तिमोथीलाई यसरी भनेका छन्, मूर्ख र बेसमझका सवाल जवाफलाई इन्कार गर, तिमी जान्दछौ यिनीहरूबाट झगडा हुन्छ। याद गर्नुहोस् कि मूर्ख वाद विवादले झगडा निम्त्याउँदछ र झगडाले त्यहाँ फुट ल्याउँदछ। त्यसकारण प्रिय चर्च, मूर्ख वाद विवाद गर्नबाट होसियारी हुनुहोस् कि यदि तपाईँ र मलाई बाइबलले स्पष्ट नबताएका कुराहरूलाई लिएर होसियारी हुनुहोस्, बाइबलले जे कुरा स्पष्ट जति बताएको छ त्यसैलाई त्यहाँ पालन गर्नुहोस्। कि उदाहरणको लागि कि प्रकाशको पुस्तकमा 1000 वर्षको कुरा या त ख्रिस्टको 2 आगमनको कुरा कि यो कुराहरूलाई लिएर कि मेरै गुरुको 12 टक्का नगर्नुहोस्। बाइबलले हामीलाई यीशु ख्रिस्ट एक दिन निश्चय नै चोर झैँ आउनुहुन्छ भनेर तपाईँ र मलाई स्पष्ट बताउँदछ, तर तपाईँ र मलाई बाइबलले कि यीशु कुन साल कुन महिना कुन बार कुन गते आउनुहुन्छ भनेर तपाईँ र मलाई बताउँदैन। त्यसकारण यहाँ यस्ता मानिसहरू बुझ्छन् जसले कि ख्रिस्ट अब यो महिना यो सालमा चाहिँ पक्कै आउनुहुन्छ भनेर दावी गर्ने मान्छेहरू भन्छ। त्यस्ताहरूदेखि होसियार हुनुहोस् र तपाईँले र बाइबलले सिद्धान्तलाई लिएर होसियारी हुनुहोस् कि बाइबलले जे भनेको छ त्यस कुरालाई बाइबललाई आधार बनाएर त्यसमा स्थिर रहनुहोस्, मूर्ख वाद विवाद नगर्नुहोस्, किनकि यो बेफाइदाका छन् र यो व्यर्थको छ। त्यसै कारण तपाईँले सामाजिक सञ्जालमा कस्तो विचार राख्नुहुन्छ, तपाईँको कस्तो विचार प्रकट गर्नुहुन्छ, या त सामाजिक सञ्जालमा कसैले पोस्ट गरेको कुराहरूमा तपाईँले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ। त्यसकारण होसियारी हुनुहोस्, मूर्ख वाद विवादले कहिले पनि भलाइ गर्ने भएको छैन, यसले विनाशतिर डोर्याउँदछ। त्यसकारण मूर्ख वाद विवादले तपाईँको आफ्नो प्राणलाई, आफ्नो परिवारलाई, आफ्नो सम्बन्धलाई यसले असर पार्दछ। त्यसकारण यसबाट होसियारी हुनुहोस्, मूर्ख वाद विवादले सुसमाचारको निम्ति बाटोहरू छेकिदिनेछ। त्यसकारण प्रिय चर्च, होसियारी हुनुहोस्, तपाईँ के कुरामा कस्तो कुरा गर्नुहुन्छ त्यसलाई लिएर होसियारी हुनुहोस् र यस्ता मूर्ख वाद विवादका कुराहरूबाट होसियारी हुनुहोस्। र यहाँ उनले एउटा कुरा मात्रै भन्दैनन् कि वाद विवादबाट, तर यहाँ वंशावलीबाट कि वंशावली भनेको एउटा वंशको बारेमा हो कि त्यस समयमा कि क्रेटमा भएका झुटा शिक्षाहरूले वंशावलीलाई लिएर पनि उनीहरूले धेरै तर्क वितर्कहरू गरिरहेका हुन्थे। त्यो वंश भने हामी बाइबलमा पाउँछौँ. जब हामी पुरानो करारमा हेर्छौँ भने त्यहाँ हामी पुरानो करारमा पनि वंश भने हामी पाउँछौँ. र जब हामी नयाँ करारमा आउँछौँ, नयाँ करारको पहिलो पुस्तकको सुरुवात नै यीशु ख्रीष्टको वंशवालीबाट सुरु भएको छ. जब जब बाइबलमा हामी वंशवाली पाउँदछौँ, यसले एकदमै महत्त्वपूर्ण अर्थ राख्दछ. तर यही कुरालाई त्यहाँ भएका झुटा शिक्षकहरूले उल्टाइ पल्टाइ गरिरहेका थिए कि जब हामी बाइबलमा वंशवाली पाउँछौँ, यस वंशवालीले परमेश्वरको विश्वासतालाई देखाउँछ कि यस वंशवालीले परमेश्वर प्रतिज्ञा गर्नुहुने र यसलाई पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ भने यसले देखाइदिँदछ. र यही सत्यतालाई त्यहाँका झुटा शिक्षकहरूले तोडिरहेका थिए र उनीहरूले भनिरहेका थिए कि विशेष गरी उनीहरू शरीर अनुसार अब्राहमका सन्तान भएका कारण उनीहरूले अब यीशु ख्रीष्टबाट उद्धार पाउन जरुरी छैन भनेर उनीहरूले ठान्दथे. त्यसकारण उनीहरूले यो वंशवालीले लिएर उनीहरूले अब्राहमको सन्तान भएको कुरामा उनीहरूले घमण्ड गरिरहेका थिए. विशेष उनीहरूले हामी आफ्नो पिता पुर्खाले लिएर उनीहरूले घमण्ड गरिरहेका थिए र हामीलाई अब उद्धार चाहिँदैन, हामी उद्धार पाइसकेका मानिसहरू हौँ भनेर उनीहरूले यो तर्क गर्थे. तर उद्धार केवल ख्रीष्ट यीशुमाथिको विश्वासद्वारा मात्रै आउँदछ. त्यसकारण प्रियहरू, कोही ख्रिस्टियन परिवारमा जन्मिएर अहिले ख्रिस्टमा हुनुहुन्छ भने, तपाईँ ख्रिस्टियन परिवारमा जन्मेको कारण, तपाईँको परिवारमा हुनुभएको कारण तपाईँ ख्रिस्टियन हुनुभएको होइन, ख्रिस्टमा हुनुभएको होइन. त्यो परमेश्वरको अनुग्रहको कारण तपाईँ अहिले ख्रिस्टमा हुनुहुन्छ. त्यस कारण यो याद गर्नुहोस् कि यदि कोही ख्रिस्टियन परिवारमा या त पास्टरको परिवारमा जन्मँदै अथवा केही पुस्तादेखि नै ख्रिस्टियन वातावरणमा हुर्किँदै आएको कारण तपाईँ ख्रिस्टियन हुनुहुन्न. कोही पनि ख्रिस्टियन परिवारमा जन्मँदै ख्रिस्टियन हुँदैन. ख्रिस्टियन केवल परमेश्वरको अनुग्रहद्वारा, यीशु ख्रीष्टमाथिको विश्वासद्वारा मात्रै हुँदछ. त्यसकारण आज यही हलमा कोही ख्रिस्टमा हुनुहुन्न भने कृपया म तपाईँलाई अनुरोध गर्न चाहन्छु कि ख्रिस्ट यीशुमा विश्वास गर्नुहोस्, आफ्नो पापको पश्चाताप गर्नुहोस्, किनकि यीशु ख्रीष्ट परमेश्वरको पुत्रमा मात्रै पापको क्षमा छ र धर्मी परमेश्वरको क्रोधबाट बचाउने शक्ति केवल ख्रीष्टमा मात्रै छ. र यो कुरा आजभन्दा 2000 वर्ष पहिले नै ख्रीष्ट यीशुले कलवरीको क्रुसमा आफ्नो प्राण दिएर, उहाँ चिहानमा गाडिएर, तेस्रो दिनमा जीवित भइ उठेर उहाँले प्रमाणित गरिसक्नु भएको छ. यदि तपाईँ ख्रीष्टमा हुनुहुन्न भने र ख्रिस्टभन्दा बाहिर हुनुहुन्छ भने तपाईँ आफ्नो पापको दासमा हुनुहुन्छ, धर्मी परमेश्वरको क्रोधमा हुनुहुन्छ र यसले तपाईँलाई अनन्त नर्कतिर लानेछ. र अर्को कि त्यहाँ फुट ल्याउने कुरा अथवा त्यसो जसलाई हामी विभाजनबाट अलग रहन पनि यहाँ पावलले तितसलाई आग्रह गरेका छन्, उनलाई त्यो चेतावनी दिएका छन्. क्रेटका चर्चमा के कुराले फुट ल्याइरहेको थियो कि हामी सहजै यो अनुमान गर्न सक्छौँ कि झुटा शिक्षाहरूले, उनीहरूको यी झुटा मूर्ख वाद विवादले त्यहाँ झगडा र फुटहरू निम्ताइरहेको थियो. जब त्यहाँ मूर्ख वाद विवादहरू हुँदछ, त्यहाँ विभाजन हुँदछ र विवाद, जब चर्च विभाजन हुन्छ, यसले परमेश्वरको महिमा कहिले पनि हुँदैन. आज पनि चर्चलाई विभाजन गर्ने झुटा शिक्षाहरू प्रशस्तै हामी पाउँछौँ कि क्रेटको समयमा मात्रै होइन, तर आज पनि सायद आजको समयमा उसको फरक रूपहरू होला, उनले फरक शिक्षाहरू लिएर आएको होला, तर आज पनि चर्चमा झुटा शिक्षाहरूले प्रहार गरिरहेका छन्. त्यसकारण हामी हरेक विश्वासीहरू यस्ता झुटा शिक्षाहरूबाट होसियारी हुनुपर्छ यदि होसियारी भएन भने झुटा शिक्षाले चर्चलाई विभाजन गर्दछ र झुटा शिक्षाहरूले चर्चलाई विभाजन मात्रै गर्दैन, यसले अनन्त नरकतिर डोराइरहेका हुन्छन्। के झुटा शिक्षाहरू यस्ता हुन् कि जसरी एक मछुवाले बल्छीमा बल्छीको काँडामा चाडो हुनेर माछालाई आफ्नो बसमा पारेर साँझ के गर्छ तेलमा पुराए जस्तै झुटा शिक्षकहरूले तपाईँलाई त्यसरी नै केही कुरामा अल्झ्याउँदै नरकको भट्टीमा पुर्याउँदछ। यस कारण होसियार हुनुहोस्। यदि तपाईँ साँचो क्रिस्चियन हो भने चर्चलाई विभाजन वा फुट ल्याउने कुरा होइन, तर एक स्वस्थ चर्च निर्माण गर्ने तपाईँको पनि जिम्मेवारी हो। त्यो प्रेयरहरू तपाईँ एक साँचो क्रिस्चियन भएको कारण त्यो चर्चलाई बलियोसँग निर्माण गर्ने कदम चाल्दै हुनुहुन्छ। या त चर्चलाई विभाजन फुट ल्याउने कुरा गर्दै हुनुहुन्छ, तपाईँ चेलापनमा कसैले हुर्काउँदै हुनुहुन्छ, तपाईँ चेलापनको कार्यमा व्यस्त हुनुहुन्छ भने तपाईँको चेलापनको कार्यले के चर्चलाई निर्माण गरिरहेको छ? या त तपाईँको चेलापनले चर्चलाई अझै विभाजनतिर डोराइरहेको छ? प्रियहरू ध्यान दिनुहोस्, आफ्नो चेलापनलाई याद गर्नुहोस्, आफ्नो जीवनलाई तपाईँ अरूहरूसँग भेटघाट गर्दा कस्ता किसिमका कुराकानीहरू गर्नुहुन्छ? कि चर्च निर्माण हुने किसिमका, चर्च बलियो हुने किसिमका कुराकानी गर्नुहुन्छ कि चर्चलाई अझै कमजोर बनाउने, चर्चलाई विभाजनमा ल्याउने कुरा गर्नुहुन्छ? यदि तपाईँ चर्चलाई फुट र विभाजन ल्याउने किसिमका तपाईँका कुराहरू छन्, त्यस्ता व्यक्तिहरू तपाईँ हुनुहुन्छ भने याद गर्नुहोस् कि त्यस्ता व्यक्तिलाई चर्चले के गर्नुपर्छ भनेर पावलले पद 10 स्पष्ट बताइदिन्छ। हामी केही समय पछाडि नै हेर्नेछौँ। त्योभन्दा अगाडि कि त्यतिमा मात्रै सीमित छैन कि त्यहाँ झुटा शिक्षाहरूले व्यवस्था सम्बन्धीका कुरालाई लिएर उनीहरूले त्यहाँ झगडा गरिरहेका थिए, वाद विवाद गरिरहेका थिए। कि जब हामी यो चारवटा कुरा हेर्छौँ, यो एक आपसमा मिल्दा कुराहरू देख्छौँ कि यो सबै कुरा मूर्ख वाद विवादसँग जोडिएको कुरा हामी देख्छौँ। वास्तवमा झुटा शिक्षाहरूले यो मुसाको व्यवस्थालाई लिएर उनीहरूले वाद विवाद गरिरहेका थिए कि उनीहरूले कि उधार पाउनलाई मुसाको व्यवस्था पालना गर्नुपर्छ, मुसाको व्यवस्थाद्वारा मात्रै उधार मुक्ति पाउँछौँ भन्ने कुरा उनीहरूले गरिरहेका थिए। र विशेष त उनीहरूले खतनाद्वारा मात्रै परमेश्वरको राज्यमा पस्न सक्छौँ भन्ने कुरा उनीहरूले दावी गरिरहेका थिए। उनीहरूले ख्रिस्टद्वारा भएको हृदयको खतनालाई तिरस्कार गरिरहेका थिए। यी सबै कुरा चर्चको भलाइको निम्ति होइन कि यसले चर्चलाई विभाजनमा लाँदछ। र यी चारवटै कुराहरू पापमय कुराहरू हुन् प्रियहरू। त्यसकारण यदि तपाईँले मूर्ख वाद विवादमा आफ्नो समय खर्चाउँदै हुनुहुन्छ भने तपाईँले आफ्नो समय पापसँग, पापमा खेलेर बिताउँदै हुनुहुन्छ। अब यदि यस्तो हो भने मतलब मैले चर्चलाई फुट यदि ल्याउने व्यक्ति हो भने कि यो मानिसलाई कि यस्ता झुटा शिक्षकहरूलाई पावलले तितसलाई के गर्न आज्ञा दिन्छन्? पद 10 हेर्नुहोस् न। पद 10, फुट ल्याउने मानिसलाई चाहिँ एक वा दुईपल्ट चेतावनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख। कि तपाईँ यहाँ के देख्दै हुनुहुन्छ कि यहाँ एउटा चर्च अनुशासनको प्रक्रिया हामी यहाँ देख्दछौँ। यदि तपाईँ पापमय कार्यमा हुनुहुन्छ भने चर्चले अनुशासन गर्नेछ। यहाँ के भन्दैछ कि पहिले पावलले तितसलाई यो भन्दैछ, यदि यस्ता कुरा गर्ने मानिसहरू, चर्चलाई फुटाउने, विभाजन ल्याउने मानिस छ भने त्यसलाई सम्झाऊ, एकपल्ट वा दुईपल्ट चेतावनी देऊ, त्यसपछि पनि भएन भने के अरू कुनै सरोकार नराख। एकपटक मती 18 अध्यायलाई हेर्नुहोस् न, मती 18 अध्यायलाई हेर्नुहोस् न, ख्रिस्टले के भन्नुहुन्छ। ठ्याक्कै मती 18 यहाँ प्रक्रिया हामी देख्छौँ। मती 18 अध्यायको 15-17 15 म पाठ गरिदिनेछु। तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने गएर तिमीलाई तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदियो। त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो, तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुईजनालाई लैजाऊ र दुई अथवा तिन साक्षीद्वारा प्रति कुरा पक्का होस्। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने मण्डलीलाई भन। त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने त्यो तिम्रो लागि विधर्मी र कर उठाउने सर होस्। यहाँ देख्दै हुनुहुन्छ ठिकै। यहाँ अब के गर्छ चर्चले खेदे के गर्नु भन्दैछ पावलले तितसलाई, कि यस्ता मानिसहरू जुन चेतावनी दिउ एक वा दुई पटक र त्यस चेतावनीलाई पनि उसले मानेन, त्यसबाट फर्केन, पश्चाताप गरेन भने त्यस मानिसलाई त्यस मानिससँग केही सरोकार नराख, केही सम्बन्ध नराख। किन 11 पत्रले भन्छ, यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो। त्यो आफैले दोषी ठहरिएको छ, त्यो आफै दोषी ठहरिएको छ। किन? किनकि उसले पहिले दिएको पहिलो वा दोस्रो चेतावनीलाई पनि इन्कार गरेको छ। यसले यही देखाउँछ कि उसले आफ्नो स्वइच्छाले नै पाप गरिरहेको छ। त्यसकारण अब उसलाई चर्च निष्कासन, चर्च अनुशासन हुन्छ। चर्च अनुशासन भनेको के हो? चर्च अनुशासन भनेको एउटा छेलापनको यो एउटा भाग हो। अघि हामी हेऱ्यौँ कि सम्झाउने कुरा पनि एउटा चर्च अनुशासन हो। पहिलो सम्झायो उसले मानेन, दोस्रो पटक सम्झायो उसले ती सल्लाह मानेन, अब उसलाई के हुन्छ? चर्चबाट निष्कासन हुन्छ। हामी किन चर्च अनुशासनमा राख्छौँ? के छ यसका उद्देश्यहरू? कि या म के उद्देश्यहरू तपाईँहरूको बिचमा राख्न चाहन्छु? कि पहिलो उसको पापको खुलासा गरिदिन, कि जब हामी कसैलाई चर्च अनुशासनमा राख्छौँ भने उसलाई हामी उसको पाप खुलासा गरिदिन्छौँ। अर्को उसलाई चेतावनी दिन, के कुराको चेतावनी? कि आउँदै गरेको न्यायको बारेमा उसलाई चेतावनी दिन। र तेस्रो उसलाई बचाउन, कि त्यहाँबाट फर्केर आउनको निम्ति हामी आह्वान गर्छौँ, कि उसलाई पश्चाताप गरेर फेरि ख्रिस्टमा आउनको निम्ति, त्यस पापबाट फर्किनको निम्ति हामी यो कुरा गर्छौँ। र तेस्रो मण्डलीको रक्षाको निम्ति हामी चर्च अनुशासन गर्छौँ। र अर्को कि गवाहीको निम्ति, ख्रिस्टको नाउँ अपवित्र नहोस् भनेर अनि हामी यो चेतावनी दिन्छौँ, चर्च अनुशासन गर्छौँ। र हामी छुट्टै चर्च, छुट्टै मानिसहरू, उद्धार गरेका मानिसहरूको समूह भनेर छुट्याउनको निम्ति पनि हामी चर्च अनुशासनमा राख्छौँ। याद गर्नुहोस् कि यहाँबाट हामी यो देख्छौँ कि सबै मूर्ख वाद विवाद पापमय कार्य हो। त्यसकारण यसले तपाईँ र मलाई चर्च निष्कासनसम्म पनि पुर्याउँदछ। र यो कार्य कसले गर्दछ? चर्चले गर्दछ। किनकि यहाँ पावलले तितसलाई आज्ञा गरिरहेको छ, चर्चमा विभाजन ल्याउनेहरूलाई चेतावनी दियो र त्यो चेतावनीलाई इन्कार गर्यो भने त्यसलाई त्यहाँबाट निष्कासन गर। किनकि हामी यस्ता बेफाइदा र व्यर्थका कुराहरूबाट हामी कसरी अलग रहन सक्छौँ? पक्कै पनि हामी जब असल काममा कायम रहन्छौँ र फलवन्त भइरहन्छौँ, तब हामी यस्ता व्यर्थका र बेफाइदाका कार्यहरूबाट हामी अलग रहन सक्छौँ। जुन वचनको दोस्रो मुद्दा जुन पद 12 हेर्नुहोस् कि हामी यहाँ देख्छौँ कि पावलले तितसलाई यहाँ अन्तिम सल्लाहहरू दिइरहेका छन्। हामी यस विषयमा हामी स्पष्ट रूपमा पाउँछौँ कि पद बाह्रमा भन्छ, जब अर्तिमास वा तुखिकसलाई तिमी कहाँ पठाउँछु तब तिमी निकोपोलिसमा म कहाँ आउनलाई भरमग्दुर चेष्टा गर, किनकि त्यही नै हिउँद कटाउने मैले निश्चय गरेको छु। वकिल जेनास र अपोलोसलाई यात्रामा भरमग्दुर मद्दत गरिदेऊ र तिनीहरूलाई केही कुराको खाँचो नपरोस्। हाम्रा मानिसहरू असल काममा कायम रहन सिकुन् ताकि जरुरी खाँचो परिएको खण्डमा तिनीहरूले मद्दत दिन सिकुन् र तिनीहरू निष्फल नहोन्। यहाँ हामी के देख्छौँ कि यहाँ पावलले केही मानिसहरूलाई, यहाँ विशेष दुई अर्तिमास वा तुखिकसलाई उनले क्रेटमा तितस कहाँ पठाइरहेका छन् र जब उनीहरू त्यहाँ पुग्छन् तब पावलले तितसलाई निकोपोलिस कहाँ आउनलाई आग्रह गरिरहेका छन्। हामी अर्तिमसको बारेमा हामीलाई त्यति धेरै थाहा छैन किनकि अर्तिमसको बारेमा हामी यहाँ मात्रै पाउँछौँ, तर तुखिकसको बारेमा हामी धेरै ठाउँ पाउँछौँ कि तुखिकस एक असल व्यक्ति थिए, एक असल ईश्वर शास्त्री थिए। उनलाई अरू खण्डहरूमा पनि हामी पाउँदछौँ कि उनले पाउलको तेस्रो सुसमाचारको यात्रामा पनि उनले धेरै उनलाई साथ दिएका छन् र पछि उनले उनको बारेमा हामी एफिसस, एफिसी र कलसीको पत्रमा पनि हामी उनको बारेमा हामी पाउँछौँ र अन्तमा पावलले उनलाई तिमोथीको ठाउँमा सेवकाई गर्नको निम्ति पनि उनलाई पठाएको हामी पाउँछौँ, जुन हामी दोस्रो तिमोथी 4:12 हामी पाउँदछौँ। तर किन उनले ती मानिसहरूलाई त्यहाँ पठाइरहेका छन् कि यहाँ हामी एउटा यस्तो असल एउटा स्थानीय चर्चप्रतिको समर्पणता एउटा वास्ता हामी यहाँ देख्दछौँ कि त्यहाँ तितसलाई पावलले क्रेटमा छोडेका थिए र जब पावलले तितसलाई फेरि निकोपोलिसमा बोलाउँछन् कि त्यहाँ त्यत्तिकै त्यस चर्चलाई उनले छोड्दैन, त्यस चर्चको हेरचाह गर्नको निम्ति उनले अर्तिमास वा तुखिकसलाई त्यहाँ पठाएको हामी पाउँछौँ। यसले यही देखाउँछ कि उनी एक स्थानीय चर्चप्रति एकदमै समर्पित, स्थानीय चर्चप्रतिको उनको प्रेम वास्ता हामी देख्दछौँ, किनकि एउटा चर्च यो परमेश्वरको, यो ख्रिस्टको चर्च हो, त्यसकारण उनी चर्चप्रति एकदमै समर्पित छन्। किन उनले त्यहाँ हिउँद कटाउने निश्चय गरेका छन् र उनले त्यति मात्रै होइन, त्यहाँ मात्रै बोलाउँदैनन् तर अझै यहाँ उनले यो आज्ञा दिन्छन् कि वकिल जेनास र अपोलोसलाई यात्रामा त्यस मण्डलीहरूलाई सहायता गरिदिनको निम्ति उनले आग्रह गरिरहेका छन्। सुनि, यो असल काम के हो त कि यो जेनास र अपोलोसलाई सहायता गर्नुपर्ने, कि हामीलाई थाहा छ कि जेनास एक वकिल थिए यही हामी देख्दछौँ र योभन्दा धेरै उनको बारेमा हामीलाई थाहा छैन, तर हामीलाई अपोलोसको बारेमा हामी धेरै कुरा थाहा छ कि अघि हामीले प्रेरित 18 हामी पढ्दै थियौँ कि उनी एक असल ईश्वर शास्त्री थिए जसले ख्रिस्टको बारेमा प्रचार गर्थे र यी प्रचारकहरूलाई त्यस चर्चले उनीहरूको खाँचो पुरा गर्नुपर्ने थियो र उनीहरूलाई यी दुईजना पक्कै पनि सुसमाचारको निम्ति, ख्रिस्टको राज्य विस्तारको निम्ति उनीहरू यो सुसमाचारको निम्ति यो यात्रामा थिए, उनीहरूलाई सहायता गर्नको निम्ति त्यस चर्चले निरन्तर उनीहरूले आफ्नो मुठी खोल्नुपर्ने थियो। त्यस कारण प्रिय चर्चहरू, आज तपाईँ र मैले कस्ता मानिसलाई पठाउनुपर्छ भन्ने कुरा यहाँबाट हामी सिक्न सक्छौँ कि हामीले पनि के सेवकाईको निम्ति एक असल व्यक्ति, योग्य व्यक्ति, असल ईश्वर शास्त्रीलाई हामीले पठाउनुपर्ने हुन्छ र उनीहरूको निम्ति तपाईँ र मैले उनीहरूलाई सहायता गर्नुपर्ने हुन्छ, उनीहरूको निम्ति हामीले मुठी खोल्नुपर्ने हुन्छ, उनीहरूको निम्ति हामीले दिनुपर्ने हुन्छ र यहाँ पावलले तितसलाई व्यक्तिगत रूपमा दिन यहाँ आज्ञा गरिरहेका छैनन्। उनले चर्चको रूपमा सहायता गर्नको निम्ति आग्रह गरिरहेका छन्। त्यसकारण दबाएर मैले एउटा स्थानीय चर्चमा दिनुपर्ने हुन्छ। त्यसकारण तपाईँको दिआई कस्तो छ? तपाईँको नियमित चर्चमा के महान आदेश पुर्याउनको निम्ति, सुसमाचार पुर्याउनको निम्ति तपाईँ दिँदै हुनुहुन्छ? जब हामी निरन्तर सुसमाचारको कामको निम्ति हामी दिन्छौँ, हामी निष्फल होइन, हामी फलवन्त हुन्छौँ। र उनले अन्तिममा 15 के भन्छन्? मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। कि यसले यही देखाउँछ कि पावल यहाँ एक्लो छैन, पावलसँग त्यहाँ अरू साथी सङ्गीहरू पनि छन्, जसले तितस र त्यहाँ भएका अरू विश्वासीहरूलाई अभिवादन पठाएका छन्। हामीले यहाँ याद गर्नुपर्छ कि क्रिस्चियन जीवन एक्लो जीवन होइन, यो समुदायमा उद्धार गरेका मानिसहरूको समुदायमा रहने जीवन हो। कि पावल एक प्रेरित भएन पनि उनी अरू विश्वासी दाजुभाइहरूसँग यहाँ रहेका छन्। कि उनी एक जवाबदायितामा नजिक सम्बन्धमा रहेका छन्। यदि पावल अरूसँग यदि नजिक सम्बन्धमा नरहेका भए कसरी उनले यो अभिवादन अरूहरूले यो पत्रद्वारा अरूहरूलाई अभिवादन पठाउँथे? यसले यही देखाउँछ कि उनी अरू दाजुभाइहरूसँग, अरू उद्धार गरेका मानिसहरूसँग उनी जवाफदायितामा, सम्बन्धमा, नजिकतामा, निकटतामा थिए। त्यसकारण प्रियहरू, तपाईँ र म विश्वासीहरूको समूहमा एउटा सम्बन्धमा, जवाफदायितामा हामी रहनुपर्ने हुन्छ। चाहे तपाईँ ईश्वरशास्त्रीय ज्ञानले पोख्त हुनुहोस्, चाहे तपाईँ वरिष्ठ पास्टर हुनुहोस् वा तपाईँ रेभरेन्ड हुनुहोस्, जोसुकै हुनुहोस्, तपाईँ उद्धार गरेका मानिसहरूको समूहमा, सम्बन्धमा रहनुपर्छ। यो बाइबलले सत्यता हो। र अन्तिममा उनले यही याद दिलाउँछन् कि तिमीहरू सबैजनासँग अनुग्रह रहोस्। कि हाम्रो उद्धारको यो सत्यतालाई उनले सम्झना दिलाउँदै उनले आफ्नो पत्रलाई यहाँ अन्त्य गर्दछन्। कारण प्रियहरू, हामी चर्चसँग कि हामी अनुग्रहद्वारा उद्धार गरिएका मात्रै छैनौँ, तर आज हामीसँग पनि यो परमेश्वरको अनुग्रह छ, ख्रिस्टद्वारा हामीसँग अनुग्रह छ। त्यसकारण हामी अनुग्रहद्वारा हामीले उद्धार पाएका छौँ र उहाँकै अनुग्रहद्वारा हामी एक विश्वासीको रूपमा हामी जिइरहन्छौँ र यसै अनुग्रहद्वारा हामी एक दिन उहाँ समय हामी पुग्नेछौँ। सायद यो समयमा तपाईँ कष्ट भएर गइराख्नु भएको होला, चाहे तपाईँ सतावट भोगेर गइराख्नु भएको होला, तर यो याद गर्नुहोस् पर्यो, तपाईँ एक्लो हुनुहुन्न, तपाईँलाई परमेश्वरको अनुग्रह दिएको छ र यसै अनुग्रहले तपाईँ र मलाई सहायता गर्नुहुन्छ। यसै अनुग्रहद्वारा हामी हाम्रो परमेश्वर पितासँग हामी जान सक्छौँ र उहाँसँग हाम्रा सबै अर्ज बिन्तीहरू राख्न सक्छौँ। यसै अनुग्रहद्वारा हामी पितासँग हाम्रा सबै कुराहरू राख्न सक्छौँ र यसै अनुग्रहद्वारा हामी निरन्तर एक फलवन्त भइरहन सक्छौँ र सबै व्यर्थ र बेफाइदाका कुराहरूलाई हामी त्याग्न सक्छौँ। त्यसकारण प्रियहरू, हरेक समय अनुग्रह, ख्रिस्टको अनुग्रहलाई हेर्नुहोस्, किनकि परमेश्वरले आफ्नो अनुग्रह ख्रिस्टमा देखाउनु भएको छ, जो हाम्रो सनातनको चट्टान हुनुहुन्छ, जसले नै हामीलाई सम्मान हुन्छ, उहाँद्वारा नै हामीलाई उद्धार गरिएको छ, हाम्रा सबै पापहरू धोइएको छ। आउनुहोस् हामी प्रार्थना गरौँ।